नेपालको कला साहित्य तथा संस्कृति फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपालि हामीले निम्त्याएका छौं अमेरिकी भ्रमणमा रहनुभएका साहित्यकार शंकर प्रसाद श्रेष्ठ अर्थात शैलेन्द्र साकरज्यू। शैलेन्द्र साकरज्यू उहाँ हाल कोलोराडो अमेरिकामा हुनुहुन्छ र उहाँसँग हामीले वाशिङटन डीसीबाट टेलिफोन मार्फत आफ्नो खसखस राख्ने जमर्को गरेको छौं। आउनुहोस्, उहाँलाई स्वागत गरौं। त साहित्यकार शैलेन्द्र साकरज्यू, यहाँलाई खसखस डट कममा स्वागत छ।
धन्यवाद।
मैले अहिले तपाईँको परिचय भन्दाखेरि मैले शंकर प्रसाद श्रेष्ठ पनि भने, यहाँको आफ्नो वास्तविक नाम शंकर प्रसाद श्रेष्ठबाट शैलेन्द्र साकार किन बन्नुभयो होला, यो खसखस अलिकति मेलिदिनुहोस् न।
वासुबाबु, यो प्रश्न वास्तवमा नेपालमा पनि धेरैपल्ट धेरै ठाउँहरूमा उठेको हो र यसको जवाब पनि मैले धेरै आएको छु। खास गरेर यो शंकर प्रसाद श्रेष्ठ भयो बालककालदेखिको नाम हो र यो अहिलेसम्म पछि जागिरखाना पनि र धेरै ठाउँ पनि यो नामहरू प्रयोग गर्नै पर्ने बाध्यता पनि थियो र गरियो पनि। र के भने 2019 सालतिर मैले अलि नाम फेरेर लेख्ने प्रयत्न गरेँ र त्यसमा मैले साकार भन्ने राखेको थिएँ। साकार भनेर मैले एउटा कविता रचनामा दिएको थिएँ र रचनाले त्यो कविता छापेको थियो, एक उद्वेग भन्ने कविता। अनि त्यो कविताको परिचय लेख्दा अलि साकार मात्र भन्दा अलिक कम सानो नाम छोटो अलिक पुरा गरौँ भनेर अनि उहाँले रोचन घिमिरेजीले एउटा शैलेन्द्र थपू भन्नुभयो, मैले हुन्छ भनेर त्यो त्यसरी नै सुरु भयो। र त्यसरी मैले वास्तवमा यसको खास उद्देश्य के थियो भनेदेखि नाम फेर्नेको उद्देश्य चाहिँ एउटा त्यस्तो ठुलो खास उद्देश्य नभए पनि एउटा कविको रूपमा म अलि अपरिचित त हौ र राम्रो कविता लेखेपछि मान्छेले आफै सोचुन् सोधुन् चिनुन् भन्ने मात्र पाएको थियो अलिक
त्यस्तै। त्यसो भए खासै कारण त्यस्तो केही छैन, रहर रहरमा कुरै कुरामा भयो त्यसो भए होइन।
एकदमै त्यस्तै भयो।
अनि यहाँले 2019 सालदेखि कविता लेख्न सुरु गर्नु, साहित्यमा हात राख्नुभएको हाल्नुभएको मानिस, त्यहाँदेखि अनवरत साहित्यमा लागिरहनु भएको छ, अहिलेसम्म साहित्यमा लागेको बापत के उपलब्धि पाउनु भएको जस्तो लाग्छ आफूलाई?
त्यो अलिक सोचनीय प्रश्न छ। अहिले किनभनेदेखि वास्तवमा म 2019 सालदेखि लगातार लेखेँ, अझ त्योभन्दा अगाडिदेखि नै लगातार लेखिरहेको छु। किनभने म शंकर श्रेष्ठको नाममा मेरो 2015-16 सालतिर पनि साहित्य स्वास्नी मान्छे भन्ने पत्रिका निस्किन्थ्यो श्यामप्रसादजीको र शशिकला दिदीको, त्यसमा साहित्य सेवा सदनबाट त्यसमा पनि मेरा कविताहरू छापिएका छन्। र त्योभन्दा अगाडि जिल्लामा म सानै उमेरकी 9-10 वर्षदेखि नै म छापिँदै मतलब त्यहाँ कविता वाचनमा प्रथम पनि हुँदै त्यहाँ गरेर लागि नै रहेको हो। त्यसकारणले बचुरको विद्युत हाई स्कुलमा पढ्दादेखि नै म शंकर श्रेष्ठको नाममा छापिन्थेँ नै त्यो बेलादेखि मेरो खेलो, म साह्रै सानो उमेरदेखि कवितातर्फ आकर्षित भएको व्यक्ति पनि थियो र लागिरहेको लेखिरहेको मान्छे हो। यो खास गरी शैलेन्द्र साकारको नामबाट चाहिँ साकारको नामबाट 2019 सालदेखि छापियो भन्ने एउटा ऐतिहासिक रूपमा यो सबैलाई धेरैलाई थाहा छ र यो लेखिरहेको त्यो नै हो एउटा उभइसकेको कुरा। अब अहिलेसम्म किन चाहिँ यो लेखेर अहिलेसम्म के उपलब्धि हासिल गरेँ जस्तो लाग्छ भन्ने प्रश्न एउटा आफैमा अत्यन्त गाह्रो छ। किनभने वास्तवमा सुरुमा लेख्दाखेरि आफ्ना मनका कुराहरू र सामाजिक विसङ्गतिहरूलाई अथवा आफू लागेका धेरै तिता मिठा कुराहरूलाई लेख्नु जस्तो लाग्छ र आफूलाई अभिव्यक्त गर्नु जस्तो लाग्छ र त्यसबाट के उपलब्धि आउँछ भन्ने कुराहरूको त्यो गौण भएर जान्छ, त्यो उपलब्धिहरूको कुनै मतलबै रहँदैन। र पछि धेरै वर्षदेखि मान्छेले सोद्धा सोद्धा पो अनि उपलब्धिहरू के भएन कि जस्तो के भयो जस्तो लाग्ने हुँदै जाँदो रहेछ। र सुरुमा त आफूलाई आत्मव्यक्ति र अभिव्यक्तिको गरियो, आफ्नो कुरा भनियो भन्नु नै ठुलो कुरा लाग्छ जस्तो लाग्छ।
भनेपछि आफ्नो मनको कुरा राख्नु नै त्यही उपलब्धि भयो त्यसो भए।
अहिलेसम्म त लागिरहेछ के भन्ने।
अनि नेपाली साहित्यको विकास क्रममा त यहाँले चाहिँ नि धेरै समाजहरूको अध्यक्ष के अरे अध्यक्षता अथवा चाहिँ सहभागिता बन्नुभएको छ, यसै क्रममा यहाँ नेपाल स्रष्टा समाजको अध्यक्ष भएको नाताले यसको बारेमा अलिकति छोटकरीमा जानकारी दिनुहोस् न।
यो बारेमा एउटा पत्रकार सम्मेलन गरेर हामीले यो नेपाल स्रष्टा समाजको गठनको बारेमा जानकारी दिने कोसिस पनि गर्यौं र त्यो कुरा नेपाल यो उसमा काठमाडौँ पोस्टमा, कान्तिपुरमा र अरू अन्नपूर्ण पोस्टमा र धेरै नेपालका लिडिङ दिदीहरूमा आएको हो, त्यो न्युज समाचार पनि आएको हो। र त्यस बेला पनि यो प्रश्न मान्छेले राखे, त्यहाँ संवाददाताहरूले पत्रकारहरूले राखेका थिए र त्यसको जवाफ पनि मैले दिएको थिएँ र उहाँले भन्नुभएको थियो तपाईँहरूले पहिला पनि अब जस्तो भन्नु धेरै किसिमको उहरू गर्नुभयो, प्रजातान्त्रिक संस्था समाज भन्ने पनि थियो यो भन्दा अगाडि, त्यसको पनि उल्लेख गर्नुभयो र त्यो पनि कहाँ गयो अहिले, र फेरि यो नेपाल संस्था समाज गठन गर्नु भएको छ, यो पनि कहिलेसम्म जान्छ, यो कहिलेसम्म चल्ला, र यो पनि त्यसरी बन्द हुने हो कि भन्ने कुराहरूको उहाँहरूले शङ्का गर्नुभएको थियो, अब जिज्ञासा राख्नु भएको थियो र मैले त्यसमा पनि भनेको थिएँ र मेरो महासचिव पवन आलोगीले पनि बोल्नु भएको थियो अनि डाक्टर अञ्जित प्रधान भन्ने उपाध्यक्ष हुनुहुन्छ र यसको खास गरिकन सल्लाहकारमा मेरो दाजु परशु प्रधान नै हुनुहुन्छ। अब र यसमा र मैले के भने भने यी सबै कुराहरूको अनुभवले नै यो संस्था समाज गठन भएको हो फेरि, किनभने यो प्रजातान्त्रिक संस्था समाज पनि पहिला थियो र अहिले एउटा किसिमले यसलाई एउटा अब डेमोक्रेटिक नेपालमा अनि जुन आएको लोकतान्त्रिक नेपालमा चाहिँ अलि नयाँ किसिमले हामी जाउँ भन्ने पुरानो गल्तीहरूलाई दोहोरिन नदिकन नयाँ कामहरू गरौँ भन्ने सुरले र पुरानो अनुभवलाई नै यसलाई अनुभवबाट नै जोगिएर यो सलाहलाई जोगाएर एउटा गरौँ भन्ने केही राम्रो काम गरौँ भन्ने एउटा लाइक माइन्डेडहरू मिल्ने साथीहरू जम्मा भयो र हामीले यो सुरु गर्यौँ र यसमा त्यो पुरानो कुराहरू चाहिँ दोहोरिँदैन भन्ने त अब सबै भन्नु त के भने त्यसमा चाक राख्ने व्यक्तिहरूको अब कसरी काम हुँदैछ के काम गर्दै जस्तो अहिले सुरुमा अहिले राम्रै उल्लेख छ र जिज्ञासा मतलब धेरै मान्छेहरू यसप्रति आकर्षित भएका छन् र पछि पनि अब जुन उसले अब भर्खरै एउटा पुरस्कार पनि गठन घोषणा गरेको छ जस्तो योगमाया पुरस्कार भन्ने योगमाया भन्ने भोजपुरी जिल्लाको कुलुङ भन्ने एउटा ठाउँमा जन्मेकी एउटा अपठित भन्ने व्यक्ति तर कविता फर्लो कविता बोल्ने कवितामै बोलिरहने उसले त्यहाँ केही व्यक्तिहरूलाई त्यस बेलाको जाली समाज जाली सत्ताहरूको विरोधमा त्यस बेलाको समाजमा रहेको यो विवाह के अरे विधवा विवाह गरेर ल्याउने कुराहरूको विरोधमा धेरै कुराहरू बोलेर पनि त्यो एउटा सवार्थ सिद्ध बानी भन्ने पछि छापेको हुन्छ र उनका चेलाहरू पनि धेरै छन् गुप्तिर र उनको नाममा योगमाया पुरस्कार भने नारी संस्थालाई दिने भनेर हामीले 2 लाख रुपियाँको एउटा पुरस्कार गठन राखिदिउँ र यो संस्था समाजले हरेक वर्ष दिने भनेर त्यसको ब्याज भाडा दिने भनेर सुरु भएको छ। त्यस्तै बारम्बार गोष्ठीहरू गर्ने कुराहरू त अहिले म अमेरिकामा आएकोले गर्दा यो अलिकति शिथिल त भएको छैन। मैले भर्खर कन्ट्याक्ट गरिरहेको छु पवन आलोजीसँग र उहाँले के भन्नुभयो यो अब असारपछि चाहिँ धेरै कामहरू गर्ने हाम्रो योजना छ, तपाईँ पनि आउनु छिटै भन्नुभएकोले म पनि अब सायद जान्छु होला 1-1.5 महिनापछि र अनि केही कामहरू राम्रो कामहरू गरौँ भन्ने इच्छा छ। अब हेरौँ समयले के गर्छ।
हजुर, यहाँको यो नेपाल संस्था समाजले अब भनौँ न विगतका समाज जस्तो आइडल नबस् नबनिकन यसले चाहिँ राम्रो राम्रो काम गर्न पाओस् हाम्रो शुभकामना छ। अनि नारी पुरस्कारको कुरा गर्नुभयो, यसको बारेमा अलिकति एकछिन पछि चर्चा गरौँला। तर यहाँले चाहिँ यस्तै समाज अभियानमा लाग्नु भएको प्रसङ्गमा बुट पालिस अभियानमा पनि संलग्न हुनुभएको रहेछ, के हो यो?
अब यो बुथ पालिस अभियानभन्दा अगाडि हामीहरू अस्वीकृत जमात भन्ने एउटा सुरु गरेका थियौँ। अस्वीकृत जमातमा एउटा त्यस बेलाको यङ राइटर्स फ्रन्ट पनि सुरु भएको थियो, म त्यसमा पनि थिएँ र कविता रामजी खास गरिकन कवितारामजी म भएर एउटा अस्वीकृत जमातको सुरुवात गरेका थियौँ। त्यसमा हामीहरूलाई भर्खर गर्ने व्यक्तिहरू हुनुहुन्थ्यो, वासु शशी अहिले हुनुहुन्न यो संसारमा, उहाँ त सम्झना भइरहेको छ है, अनि हरीश भञ्जनजी हुनुहुन्थ्यो, परशु प्रधानजी हुनुहुन्थ्यो, यस्ता व्यक्तिहरू हाम्रो एउटा मार्गदर्शकको रूपमा थिए र हामीले एउटा सञ्जीवनी भन्ने पत्रिका मैले निकालेको थिएँ र सञ्जीवनीमा त्यो अस्वीकृत जमात घोषणा गरिएको थियो र त्यो म त्यसको बिएमा पढ्दै थिएँ र बिएको दाद दिएर म भोजपुर जिल्लामा आफ्नो भोजपुर जिल्लामा जान लागेको बेलामा त्यो पत्रिका प्रकाशन भएर त्यसको सम्पूर्ण जिम्मा चाहिँ मैले कविता रामजीलाई दिएर आएको थिएँ र त्यसैमा मैले आफ्नो घोषणाहरू पनि गरिदिएको थिएँ र वास्तवमा अब त्यो अस्वीकृत जमात त्यही पछि अस्वीकृत साहित्य भनेर कविता रामजीले धेरै नै त्यसमा उयो लाग्नु भएको छ र मैले चाहिँ त्यसको मेन धारणाहरू चाहिँ मैले पहिले तयार गरेको थिएँ र अब त्यसपछि अब आउँछ बुट पालिस अभियान। बुट पालिसको कुरा चाहिँ के भयो भने त्यस बेलामा पञ्चायती व्यवस्थामा खास गरेर लेखन तथा प्रकाशन स्वतन्त्रता थिएन र पत्रिका प्रकाशन गर्नुको लागि तपाईँको सिडिओ अफिसमा अन्तर्राज्य कार्यालयबाट पास गर्नु पर्थ्यो र पास गरेर चार कपी त्यहाँ बुझाउनु पर्थ्यो, प्रेसले बुझाउनु पर्थ्यो र त्यो चार कपी पढेर त्यस बेला धेरै तयारी हेर्नुहुन्थ्यो, त्यो मलाई थाहा छ। हाम्रो मन्त्रहरू निकाल्थ्यो, त्यो मन्त्र उहाँले धेरैपल्ट धेरै ठाउँमा राख्नुमा चिन्ह लगाएर हामीलाई बोलाउनुहुन्थ्यो, बुझ्न खोज्नुहुन्थ्यो, यो किन निकालेको बाबु के गरेको भनेर सोधिरहनुहुन्थ्यो। यसको जवाब दिँदा 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 हामी थाकिन्छ। त्यो पारिजात दिदीको एउटा लेखमा त्यो त्यस्तो कुराहरू उठाएर उहाँले धेरै गर्नुभयो। अब अनि त्यसले गर्दाखेरि त्यो प्रकाशन गर्नुको लागि निकै नै एउटा पत्रिका रजिस्टर गरेर प्रकाशन गर्न पञ्चायत व्यवस्थामा अलिक गाह्रै कुराहरू थियो अनि त्यो गाह्रो कुरालाई गर्न हामीले के भयो फ्री हामीसँग आर्थिक अभाव पनि थियो र त्यसले गर्दा हामी त्यसै विद्यार्थी मान्छेहरू र भर्खर भर्खर जाहिर त्यसो बुढोपालिसको बेला त म त्रिभुवन विश्वविद्यालयमा सुपरिन्टेन्डेन्ट भन्ने पदमा थिएँ प्रशासकीय अधिकारी जस्तै त्यसलाई अहिले के भन्छ भने सायद प्रशासक भनिन्छ सायद प्रशासक भन्ने पदमा म थिएँ र अनि बुढपालिस अभियान जुन 2031 सालमा यो भयो र 2031 सालको न्युरोलमा बसेर हामीहरू पहिला सुरुमा चारजनाका मान्छेहरू मैले नाम भन्नुपर्छ पहिला चाहिँ यस्ता बुटपालिस तिमीहरू एउटा सडकमा बसेर के अरे बुटपालिस गर्न अथवा तल्लो स्तरको काम गर्न सक्छौ तिमीहरू खालि ठुल्ठुलो कुरा गर्छौ भन्न मलाई पहिला किशोर नेपाल हरि अधिकारीजीहरूले भनेको थियो त्यहाँ अघिल्लो दिन होइन अनि हामीहरू कविता रामजीले मैले सल्लाह गरेर हामी सक्छौँ हामीहरू किनभने जनताको लागि जे पनि कामहरू गर्नु अथवा यसलाई बुस्ट गर्न अथवा त्यो लेबर बुस्ट गर्नु पनि सक्छौँ अब यस्तो बुढपालिस गर्ने काम पनि नराम्रो होइन नि भनेर त्यो त्यसलाई एउटा बुस्ट गर्नको लागि पनि गरौँ र यसपछि अलिक किताब त्यसमा आएको पैसाले हामीहरू एउटा प्रकाशन गरौँ भनेर हामीले नयाँ सरको पिपलको बोर्डमा बसेर म कविता राम मोहन घिमिरे र ध्रुव साकुडाजी दस्त सुरुमा अनि चारजना त्यसपछि पछि विश्वनाथ नेपालजी काशीनाथ तमोरजी भावपन्थीजी पनि आउनुभयो त्यसपछि त नारायण ढकालजी पनि आउनुभयो त्यसपछि सन्तोष भट्ट राई यिनीहरू सबै पछि आएको थियो त्यसको भोलिपल्ट युनिभर्सिटीमा भयो त्यो के अरे विद्यार्थीले त्यो लागू गरेर त्यसलाई एक किसिमको विरोधको एउटा स्वरूप प्रतीकको रूपमा पनि ल्याइयो मैले एउटा कविता पनि त्यो ल्याएको थिएँ एउटा स्वच्छ रमाइलो आकाश हेर्न उज्यालो आकाश हेर्न अभ्यस्त आँखाहरूमा कालो सूर्य उदाएको छ भनेर मैले त्यो बेला लेखाएको थिएँ कि त्यो बेला कविता के हाम्रो त त्यो जुन बुट पालेको रङमा त्यसको मैले जुन रङ लाग्दाखेरि त्यो कालो सूर्य देखेको थिएँ मैले त त्यो त्यस्तो एउटा मलाई फिलिङ भयो अब जस्तै त्यो लास्टमा त्यो पछि के भने एउटा नयाँ पछि के अरे मैले बाजे समूह पनि आउनुभयो सबैले भनेको छन् बाजे समूहलाई त्यो लेखकहरू बुट पालिस गरिरहेको छन् तपाईँ पनि जानु पर्यो भनेर बुट उहाँले आएर पाँच दिन दिनुभयो र बुट पालिस लगाउनु हामीले बुट पालिस लगाएपछि उहाँ फर्केर जानुभएपछि कति राति के भइदियो हामी एक ठाउँमा चिया खाएको थियौँ केही मान्छेहरू आएर चाहिँ एक्कासी तयारले बुट पालिस गर्दै त्यसले के गर्छस् भनेर पिटेँ क्या हामीहरूलाई मेरो त अघिल्लो दाँत नै हल्लिआएको थियो त्यो बेलामा कविता राम ले पनि पिटाइ खाएको थियो बेलामा अनि पछि भवानी दाई हामीसँग त्यो चाखाएर बसिरहेको भवानी घिमिरेलाई त्यो पिटेपछि मलाई उहाँले एकपल्ट बाहिर पछि कुरा गर्दै आऊ छोड्दैपछि आई बाहिर आइरहेको भवानी दाईले पिच्छ थुक्नु भयो रातो मैले त मुखमा रङ तातो नातिरहेको तर उहाँले त तुरुन्तै पान खानुभएको छ बाहिर पान थुक्नु भएर के उहाँले पछिहरू छ यस्तै यस्तै
अनि यो बुट पालिसको अभियान कति चल्यो त कहिलेदेखि यसको अभियान शिथिलता आयो
अब बासो के भनेदेखि अब यो मेरो विचारमा यो अब टाइम ठ्याक्कै भन्नु त अलिक मलाई अहिले सम्झना भइरहेको छैन है टाढा पनि पऱ्यो त्यो नेपालमा भयो त्यो तुरुन्तै हेर्न पनि सकिन्छ 2031 साल चाहिँ मलाई पुरै थाहा छ है 31 सालको मेरो विचारमा यो फागुनतिर हो होइन छैन जाडो थियो त्यो एउटा काल चाहिँ सार्की भन्नुको बुट पालिसमा आएर त्यो मान्छे मऱ्यो पछि त्यो चुनावमा नगरपालिकामा त्यो उठेको पनि थियो भन्नु न त्यो काल्चे सार्की भन्ने थियो अनि त्यो गोल्चे सार्की जस्तै त्यो एउटा काल्चे सार्की थियो त्योभन्दा अगाडि गोल्चेभन्दा अगाडि र त्यो काल्चे सार्कीको बुट पालिस चाहिँ हामीले 50 रुपियाँमा त्यही भाडामा लिएर दिनभरलाई मागेको थियो र हामीले 350-400 रुपियाँ त्यसोलाई उठेको थियो र दुईजनाको नाममा ब्याङ्कबाट आएको पछि त्यो केही काम नगर त्यसै त्यो पैसै त्यसै लस गरेको वाणिज्य ब्याङ्कमा त्यो विशाल बजारमा खातामा राखेको थियो अब यो चाहिँ पछि युनिभर्सिटीमा केदार जङ्गली भन्ने थियो केदार आचार्य र अरू साथीहरूले त्यहाँ युनिभर्सिटीमा गएर त्यो बेला भूगोल विषय पढ्ने धीरेन्द्र पनि बुट पालिस लगाउन आयो भन्ने हाम्रो त्यो बेला क्या सुन्यौँ नि युनिभर्सिटीहरू गरे साथीहरूले अनि पुरातन्त्र चाहने व्यक्तिहरू त्यस बेलामा खास गरिकन तिनीहरू पनि लागिदिए र केही कम्युनिस्ट विचारधाराका होइन नयाँ तिनीहरू पनि लागे अब यसले गर्दाखेरि हामीहरूको के थियो भने अब खास गरी त्यस बेलामा चाहिँ अहिले यो जस्तो अहिले अब पञ्चायत व्यवस्थाको विरुद्धको कुरा थियो र त्यस बेलामा अब यो काङ्ग्रेस कमिस्ट भन्ने छुट्टिएको थिएन कि एउटा के भने एउटा विद्रोहको रूपमा एउटा विरोधको रूपमा केही न केही गरौँ भन्ने त्यस्तो चाहना राखेको व्यक्तिहरूको एउटा जमघट थियो त्यो केही न केही गर्ने एउटा सार्थक काम गरौँ अथवा केही समाजलाई देखाउँ अथवा केही गरौँ भन्ने जोशीलाई युवकहरूको एउटा प्रयत्न थियो त्यस्तो अब कुनै खास पार्टीको कुनै एउटा यो पार्टीको त्यो पार्टीको भन्ने खास त्यसमा विभाजन थिएन कि त्यो खास गरी
राजनीतिक प्रेरणाबाट अभिप्रेति थिएन त्यो भनौँ न
खास गरी थिएन त्यो
राम्रो कुरा यहाँले अब पञ्चायत कालमा पत्र पत्रिका किताबहरू छाप्नलाई चाहिँ अनेक कानुनी बाधा अडचनहरू यहाँ परिप्रेक्ष्यमा के सोध्न खोजेको भने देशको राजनीतिक स्थिति र परिस्थितिले गर्दाखेरि साहित्यमा के कस्तो प्रभाव पार्छ र पारेको देख्नु भएको छ यहाँले?
अब यसलाई भन्नुजाँदा लामो हुन जान्छ, तर के छ भने जुन किसिमको हामीले अपेक्षा गरेका थियौँ त्यस्ता अपेक्षाहरू पूरा हुन सकेनन्। किन 2040 साल आयो त्यसमा पनि हामीहरूले सडक कविता क्रान्ति गरेर बहुदलको जुन 36 सालमै होइन बहुदलको लागि पनि हामीहरूले फेरि एउटा सडक कविता क्रान्ति गर्यो। भवानी दाई म भएर खास गरेर त्यसलाई अरू भन्दा पनि उहाँहरू उहाँ र म नै हो अलिक गर्ने। त्यसपछि मोहन कोइरालाजीले आउँछु भन्नुभयो, त्यसो हरिवन्त कटवालजीले प्रसिद्धि प्राप्त गर्नु त्यसै उहाँ निकै नै राम्रो गर्नुभयो त्यहाँ। त्यो कविता उहाँले त्यो बेला सुनाएको कविता मलाई अहिलेसम्म कण्ठ हुन्छ होइन, ठाउँ ठाउँमा उहाँले जुन सुनाउनु भयो हरिवन्त कटवालजी। अब अनि हरिवन्त दाई मोहन कोइराला होइन भवानी, त्यसपछि म नयाँबाट अब त्यसैमा जन्मेका अरू नयाँ यो अशेष मल्ल भयो त्यसैमा निस्के, दिनेश अधिकारी, अशेष मल्ल भयो, अब विमल कोइराला, यी त्यसैबाट सबै कविता भएर दिनेश सत्याल, यिनीहरू त्यसैलाई कविता क्रान्तिको उपा उहरू क्या प्रडक्ट जस्तो नि। अब त्यसपछि अनि हामीहरू त अब झै त 200 ठाउँमा भएन सबै कविता क्रान्ति गऱ्यौँ बहुदलको पक्षमा, हामीले 200 ठाउँमा का मान्छेहरूले त्यहाँ हामीलाई बोलाएर पनि सुने पनि, कतिले हामीलाई के अरे बोरा बाँधेर बागोजिया बगाइदिन्छु भने होइन मण्डलले त्यो बेला पनि अब त्यो नबुझाइकन गरियो होइन,
धम्की माया दुवै पाउनुभयो।
दुइटै कुरा अब 40 साल ल्याउनु हाम्रो त्यो ठुलो योगदान नै छ भन्नु पर्छ कि हामीले आफूले होइन, अब हामी त त्यस्तो भन्ने अब के अरे अब आफैले आफैलाई धेरै प्रोजेक्ट गरेर भन्ने हामीहरूको बारी पनि छैन मेरो त खासरी है। तर के भने 2040 साल ल्याउनुमा एक किसिमको योगदान त जरुरै छ साहित्यिक रूपमा, कि जनतामा जागरण फैलाउनुमा, जनतासम्म पुग्नुमा एउटा ठुलो योगदान रहेछ, जनता कहाँसम्म कविता पुर्याउने एउटा जुन अभियान नै जनताले त्यो कविता सुनाउन सडकमै उभिएर सुनाउनु कविता होइन, सधैँ के अरू कुराहरू मात्रै किन सुन्ने, खालि राजनीतिको कुरा मात्रै किन सुन्ने, फल्ला मन्त्री फल्ला प्रधानमन्त्री मात्रै किन सुन्ने, फल्ला कवि पनि आउँदैछ भनेर हल्ला किन नगर्ने हामी जनता सडकमा उभिएर भनेर हामीले हल्ला गऱ्यौँ, राम्रै भएको थियो। तर जुन एउटा अपेक्षा थियो बहुदलको त्यो अपेक्षा चाहिँ पुरा हुन सकेन, किनभने 46 जुन तपाईँको एग्रिमेन्ट गठन भयो भन्नुहोस् न, त्यसपछि जुन भयो जस्तै एउटा गगन गिरीले त त्यो बेलामा मलाई न्युयोर्कमा भने पनि अस्ति म पोहोर फरक योभन्दा अघिल्लो पहिला न्युयोर्कमा गगन गिरीका बसिरहेको थिएँ, उसले भने पनि उसले के गर्यो म त्यसपछि त नेपाली बस्ने मलाई मन लागेन 40 सालपछि, जुन ठाउँमा त्यो जस सेलमा साकार त एकदमै स्वास्थ्य नगर त्यो अशेष मल्ल त हुने भयो भने कसरी म बस्नु भने क्या राति म त्यसरी म हिँडे त्यो त्यसै छोडेर भन्दै क्या गगनले मलाई नि मन त बेसी भएर भयो भयो न्युयोर्कमा उसको घरमा उसको मतलब घर त कि उसको एपार्टमेन्टमा बसेर होइन राति गफसप भयो, अब यस्तो कुरा पनि भयो। अब त्यसमा के भयो भन्दाखेरि तपाईँको जो त्यो मन्त्रीको नजिक छ त्यही मान्छे पनि होइन जाने यस्तै छ, त्यही त नेपालको त पुरानै कुरा छ नि, खालि तर चाकरी चापुसी र आफ्नो होइन यो सब कुराहरू त सबै छ, त्यस कारणले गर्दा अब यो त यो कुरा भएको मैले एउटा 2055 सालसम्मको एउटा कुराहरूलाई चाहिँ अलिकति बहुदलप्रतिको एउटा विमो के भन्ने त्यसलाई एउटा डिसिल्युजनमेन्ट भन्छ नि अङ्ग्रेजीमा इल्युजन डिसिल्युजन भएको त्यो त्यसलाई त्यो बारेमा जस्तो नाङ्गो तारमा लेखेर धेरै कुराहरू नाङ्गो तार भन्ने त्यो पुरा एउटा कविता जुन करिब करिब 80 पत्ताको त्यसमा चाहिँ करिब करिब भूमिका नै बासदेव त्रिपाठीले लेख्नु त्यो बेलामा 60-70 पत्ता, अब त्यो नाङ्गो तार भन्ने कविता सबै साझाबाट छापियो त्यो पनि 2059 सालमा छापियो। अब त्यसमा ती कुराहरू धेरै कुराहरू आएको छ, त्यसमा क्रान्तिको लागि भएको चेतना मान्छेहरू दौडिरहेको त्यो क्रान्ति कसरी बाप्न फेरि भन्ने सोच र यो संविधान चाहिँ मैले भने यो संविधान त अब के भनेदेखि त्यो पुरानो सिसी खाली कागजमा बेच्ने काम लाग्छ उनीहरूले भन्दा त्यसै गरेर संविधान यति पुरानो लागेको संविधान गरेर त त्यो
भनेपछि देशको राजनीतिले साहित्यमा असर गर्छ भन्ने कुरो भयो
त्यसो भए निश्चय नै बासुभाउ के भन्दाखेरि अलिकति हामीले राजनीतिले असर गर्छौँ त गर्नु त गर्छ होइन, तर के भन्छ त्यसबाट हामीले धेरै प्रभावित भएर त्यसैमा तिर तारकै पछि लागेर केही गर्नुपर्छ भन्ने पनि छैन, अब हामीले आफ्नो किसिमले के गर्ने भने जस्तो अहिले सरकार समाजको पनि मैले जुन मैले एउटा परिकल्पना गरेँ नि त्यो पनि त्यसैभित्र आउँछ, त्यो के भने नेताहरूको पछि नलागिकन पनि हामीले आफ्नै किसिमले केही कामहरू गर्न सक्छ, किन हामी त एउटा सार्थक काम गर्न हिँडेको मान्छेहरू सही काम गर्न भनेर हिँडेको मान्छेहरू भयो, त्यस कारणले गर्दा नेताहरूको तागेर एकमा जानुपर्ने या नेताहरूको पछि लागेर चाकरी गरेर नाता गोता खोजेर फरियाको नाता लाएर जानुपर्ने बाध्यता सधैँ यो किन राखिरहने हामीले भन्ने होइन सोच, त्यो सोचले चाहिँ हामीहरूले काम गरिरहेको हो वास्तवमा, त्यस कारण सही लेखन भनेको कुरा त्यो पनि फरक पनि हो किन सही एउटा असल लेखकले यो कुराहरूको पछि लाग्नै भ्याउँदैन त है कि लेखन तपाईँ सोच्नुमा सोच तिरमा लाग्नुहुन्छ कि तपाईँको नयाँ कुराहरू दृष्टिकोणतिर लाग्नुहुन्छ कि अध्ययनतिर लाग्नुहुन्छ कि तपाईँ यो चाकरी चाकपछि तपाईँको फरिया नाता खोज्दै हिँड्नुहुन्छ होइन यो यसरी हामीहरूले वास्तवमा सक्दैनौँ क्या हामीहरू थाकिसक्यो सल्ट गर्न सक्दैन हामीहरू हुँदैन
अनि अब नेपालमा हाम्रो भनौँ न साहित्यमा पाठकहरू त छन् तर पाठकहरूबाट किताब किन्ने चलन चाहिँ नि साह्रै थोरै छ र त्यस्तै प्रतिलिपि अधिकारको पनि कुरो बेला बेलामा धेरै नै बाधा अर्चन भइरहेछ यसको बारेमा के भन्नुहुन्छ
यस बारेमा हेर्नुहोस् एउटा कुरा के भनेदेखि यो लेखकहरू किताब किनेर पढिदिने चलन चाहिँ अब धेरै कम छ वास्तवमा जस्तो अमेरिकामा त झन् खामै रहन्छ मैले पहिलेकै थाहा छ मलाई 2004 पनि म यहाँ थिएँ र मैले आफ्नो किताब बेच्नुलाई मैले निकै लिएर आएको थिएँ त्यो मैले कवितामा अमेरिका भन्ने किताब चाहिँ सबै बाँड्नु पर्यो कम्तीमा 5-7 कपीभन्दा बढी गएर साथीहरू भयो नडाडिकन होइन भन्यो भने 5-7 कपी चाहिँ बिक्री भयो होला त्यसपछि भएर त्यो पनि ओमामा नेब्रास्कामा त्यहाँका विद्यार्थीहरूले किन्ने भनौँ न 10-15 कपी जति किने जस्तो लाग्छ अब यतातिर आएर त कोलोराडोमा त झन् त्यो झन् जुलाई 4 चाहिँ त्यो कार्यक्रम भएको त्यहाँ कविता वाचन गरेपछि मैले यो किताब बिक्रीमा छ म कोही चाहनुहुन्छ नि 5 डलरमा भनेर यसरी भनेको थिएँ एउटा सुनिता चौधरी भन्ने केटीले चाहिँ आएर चाहिँ मसँग 2 कपी लिएर गएँ 10 डलरमा अरू कसै बिक्री भएर अनि मैले पछि ज्ञानेन्द्र दत्तालजी र अर्को त पदम मुखियाजीहरूलाई छोडेर आएको थियो पदम विश्वकर्मा होला उनीहरूलाई त्यो किताब सबै छोडेर हिँडेको थिएँ कि 25-30 कपी ल्याएको थियो होला त्यो सबै छोडेर हिँडेको थिएँ ए अमेरिकाबाट किन रहेछ भने मैले अहिले बेच्दै जाँदाखेरि यो जुन पत्रिकाहरू पनि यहाँ फ्री भयो भने आउँदो रहेछ घरमा बस्नेहरूलाई होइन यो जुन ग्रोसरी स्टोर पत्रिकाहरू फ्री पाइँदो रहेछ त्यो रेन्ट होम रेन्टहरूको पत्रिका एउटा गाडी मजाले के लाग्दो रहेछ पत्रिकाहरू फ्री नै हुन्छ नि भनेर लाग्दो रहेछ त्यसपछि किताब पनि त्यस्तै हो कि भन्ने लाग्दो रहेछ कि अनि फेरि यो तपाईँको गुडुलहरूमा सेकेन्ड फ्लेप सपहरूमा अनि सेकेन्ड ह्यान्ड किताबहरू त तपाईँको एक डलरमा 3 किताब पाइँदो रहेछ त्यसले गर्दा 10 पैसा 10 सेन्ट पाइनु हुँदो रहेछ राम्रै किताब पनि कति किताबहरू अनि त्यही गर्दा सेकेन्ड ह्यान्ड किताब पनि सस्तोमा पाइने भएकोले किताब भनेको त्यसको भ्यालु चेन्ज जस्तो लाग्दो रहेछ मान्छेलाई यहाँ कति विद्यार्थीहरूलाई अब उनीहरू बिजी पनि छ पढ्नु पनि भ्याएको छैन होइन कामको कामको काममा हेरेको हुन्छ यो सब कुराहरू पनि छ र साहित्यमा चाख्ने व्यक्ति त्यसै त कम छ त्यो त कम म पनि तपाईँको अब उनीहरूको काममा बिजी भएकोले अब त्यो भ्याएर पढ्नै भ्याउँदैन के किन्ने भन्ने पनि हुँदो रहेछ क्या त्यसलाई अब तपाईँहरू अब बासुजी हुनुहुन्छ अरू हुनुहुन्छ तपाईँहरूले यहाँ बस्दा बस्ने मान्छेहरूले यसलाई अलिकति किनेर पढिदिने गर्यो भने लेखक कविहरूलाई अलिक प्रसार हुन्थ्यो भन्ने मेरो भनाइ छँदै छ अब अरू कुरा के भन्दाखेरि अब त्यो अहिले हेरेर 5 डलरको किताब दिएर बल्ल बल्ल भेट भएको मेरो लिदे भन्नु पनि मलाई त है मुख पनि लागेर नि हामीलाई कसरी गर्नु भन्नुहोस् न होइन नेपाली बोल्दै रमाइलो भएर आयो भने त अब त्यो फेरि यो मुख रातो किन गर्ने जस्तो नि होइन अब त्यस्तो त्यस्तो जस्तो लाग्छ आखिरी यत्रो खतरा रातो खोलाहरू चाहिँ अब दुखाएर
प्रतिलिपि अधिकारको बारेमा
कपिराइट बारेमा यो प्रतिलिपिको बारेमा यसै सम्बन्धी टोकियोमा भएको सम्मेलनमा मैले भाग लिएँ भन्दैन योभन्दा आजभन्दा करिब त्यही 8-9 वर्ष 10 वर्ष अगाडि कपिराइट एक्टको विषयमा के धारणा नेपालको के छ भन्ने विषयमा मैले एउटा धारणा बनाएँ आफ्नो धारणा बनाएँ त्यसरी लेखेँ र त्यो टोकियोमा बोर्ड अफ डाइरेक्टर भएको नाताले साझा प्रकाशनबाट मैले टोकियोमा भाग लिएँ र त्यो विषयमा 10-15 दिन बसेँ त्यसमा मैले त्यो बोलेँ र राम्रो एउटा के अरे यो कन्फ्युट पेपर पनि तयार भएको थियो त्यो पनि गराएको थिएँ प्रेजेन्ट गराएको थिएँ र त्यसमा आएर नेपालमा मैले त्यो शिक्षा मन्त्रालयमा पनि त्यो पेस गरिदिएँ त्यो बेलामा शिक्षाको एउटा हुन्छ खास गरी किन संस्कृति नै भनौँ न यो ऊ के अरे यो चाहिँ कृषि मन्त्रालय पर्छ त्यो अन्त अझै पनि पर्छ यो साझा छ नि कृषि तथा सहकारी पर्छ हेर्नुहोस् अनि कृषि तथा सहकारी पनि त्यो त्यो बेला पेस भएको थियो जनशिक्षा पेस गरेछ अब तर केही काम भएन अहिले पनि प्रतिनिधि अधिकारको कुरा उठिरहेको छ एउटा अफिस पनि राम्रो त्यहाँ राखिएको छ हामी जहाँ अहिले हाम्रो श्रेष्ठ समाज छ जुन घरमा त्यसैमा त माथि त्यो अफिस है प्रतिनिधि अधिकारको सम्बन्धी अफिस हामी सेकेन्ड फ्लोरमा है उनीहरू त्यही त्योभन्दा मुनि फर्स्ट फ्लोरमा छ भनौँ न होइन अब के हामीहरू राख्दैछौँ अफिसमा हुन् हाम्रो मतलब महासचिवको घर हो त्यो हाम्रो पवन आरोजीको घर हो कालिका स्थानमा तिन अफिस छ भन्नु थियो त्यो अहिले अब तपाईँको यहाँ के छ भने नि अब यो प्रतिनिधि अधिकारमा एउटा कुरा चाहिँ अलिकति त्यो गीत गाउनेहरूको त्यो पारिश्रमिक एक रुपियाँ भए पनि दिने या दुई रुपियाँ भए दिने यस्तो यस्तो कुरामा अलिकति केही पाउन थालेको देखियो. तर लेखकहरूको प्रतिनिधि अब जस्तो 50 वर्ष पुगेको त अधिकारी लाग्दैन जस्तो पैसाको भन्नु सुमुना मदनको या कसैको होइन. अब यो 50 वर्ष छापिएको 50 वर्ष भइसकेपछि त्यो सरकारकै हुँदो रहेछ देखिन्छ फ्रिज जस्तो हुँदो रहेछ त्यो त्यस्तो रहेछ. अब त्यस कारणले गर्दा पनि त्यो सबै पुरानो कृतिको त केही मूल्य पाउने कुरै भएर र अहिलेको नयाँ उसमा पनि तपाईँको प्रतिनिधि के भने प्रकाश गर्ने त कतिपल्ट थाहा छ त्यो भन्ने भन्दैन होइन. अब पहिला सभा अधिकार प्रकाश लेखकको सुरुचि ल्याएर कुनै अधिकार लेखेको दिएको भएर प्रकाश गर्ने के गर्छ भन्दाखेरि तपाईँको त्यो सभा अधिकार लेखकमा सुरुचि लेखे पनि 1000 कपी 1100 छाप्यो भने भन्छ त्यसरी त हामी जहिले पनि त्यही 1100 रहन्छ जति छाप्यो भने भरत पुस्तकले त्यही गरेको छ अरू प्रकाश नयाँ प्रकाशन पनि त्यही गरेको छ. तपाईँहरूदेखि किताबमा त बिक्री हुँदैन भनिदिन्छ. अब माग्नु गयो भने तपाईँको यहाँ होला कतै उसमा स्टोरमा छ भनेर भन्नु तर भोलिपल्ट पनि त्यही पछिपल्ट पनि त्यही लेखक जाने वाक्क मान्छ होइन जानै सक्दैन. अलिकति नियम चाहिँ यसमा चाहिँ राम्रो चाहिँ यो खोल्नु चाहिँ सकिने के अरे कति कपी बिक्री भएको छ कति कपी चाहिँ स्टोरमा छ भन्ने कुराहरूको चाहिँ त्यसको लेखाजोखा खास चाहिँ भएको चाहिँ अहिले साझा प्रकाशनले त्यहाँ गरेको छ होइन. त्यही पनि त्यसले पनि लेखक कविहरूलाई कुनै खास सम्मान गर्न सकेको छैन. आफ्नो मान्छेहरूको किताब बढी छापेर त्यो चाकरी बजाएर सरकारी व्यक्तिको किताब छापेर बसिरहेको छ धेरै जसो होइन साझा प्रकाशन त्यो के अरे कहिले दिनदेखि राखेको किताबहरू लेखक ठुल्ठुलो लेखक किताब त तपाईँको मुसाले काटेर पाण्डुलिपि नै हराइसकेको छ. कति पाण्डुमाङ्गल छैन अरे अस्ति बेन्जु शर्मा गएको रहेछ पाण्डुपि नै छैन अरे अब कहाँ कहाँ हो त्यस्तो नि मेरो सुने अधिकार नेपालमा होइन. अब यस कारणले गर्दाखेरि साझा प्रकाशन राम्रो छ. अब मेरो पनि केही सपनाहरू थियो साझा प्रकाश गर्नु पाइएन त्यो अर्कै कुरा छ होइन राजनीतिले गर्दा दिएन होला त्यो बेलामा. मैले यो विदेशमा जस्तो कतार दुबई मलेसियामा साझा किताबहरू तीबाट बेच्ने जस्तो यो इमेलबाट बेच्ने हुन्छ नि यो के अरे अहिलेको ई बिजनेस गर्ने त्यसरी त्यो सब गर्ने कोसिस गरिरहेको थिएँ. अब त्यो बारे चाहिँ साझाको मान्छेलाई थाहा छैन. अब त्यो त्यसैमा हुन्छ भने थाहा छैन. अब के भन्ने हेर्नु साझामा काम गर्ने डिजिएमलाई अथवा त्यस बेलाको ठुलो बिहारी प्रमुखहरूलाई थाहा रहन्छ. अब ई बिजनेस हुन्छ भने थाहा रहन्छ. अनि मैले त्यो गर्नु कोसिस गरेको थिएँ. अब टाइम पाइएन. अब यस्तै हो समय.
अब आशा गरेर यो प्रतिलिपि अधिकारले सशक्त रूप लियोस् र पाठकहरूमा पनि किन्ने बानी बसोस्. यो कपी गरेर फोटो कपी गरेर र यो इमेल उसबाट चाहिँ भनौँ न त्यसो कपी गर्ने बानी चाहिँ हराओस् र राजस्व चाहिँ नि स्रष्टाहरूले राम्रोसँग पाउन् भन्ने आशा गरौँ.
किताब त तपाईँको छापियो होइन त्यही बेला सबै छापिदियो. अब कहाँबाट छापियो त्यही थाहा हुँदैन. अब त्यस्तो पनि अब सरकारले हेर्नुपर्छ. मुख्य कुरा त प्रतिनिधि एउटा हेर्ने एउटा बढी एउटा हुनु पर्यो नि संस्था सरकारमा हुनु पर्यो नि. अरूले गर्दा के सक्छ.
मैले यही प्रसङ्गमा लोकगीत गायक कुमार बस्नेतजीसँग पनि यही प्रश्न राखेको थिएँ यो प्रतिलिपि अधिकारको बारेमा. म पनि यता अमेरिका भएकोले राम्रोसँग काम गर्न पाएको छैन तर यस्तो हुँदैछ भन्नुभएको थियो. जे होस् अब कुराकानी अगाडि बढाउँ. नेपालको साहित्य कुन दिशातर्फ अग्रसर भइरहेको जस्तो लाग्छ र अनि खास गरी कुन विधा बढी अगाडि बढेको जस्तो लाग्छ यहाँलाई.
वास्तवमा नेपाली साहित्यमा सुरुदेखि नै यो कविता नै बढिरहेको हो. नेपाली साहित्य भन्नाले नै कविताले नै त्यस्तो एउटा प्रतिनिधित्व गरिरहेको देखिन्छ कि धेरै बढी भनौँ न धेरै कवि फल्ला भन्ने नेपाली साहित्य यो कुरा त निश्चय नै हो. तर अरू विधा पनि बढ्नुपर्ने हो जस्तो कथा उपन्यासहरू एकदमै कथा त अलिकति केही लेखिरहेको छ तर उपन्यास त एकदमै कम भएको हो. नाटकको दम जस्तै नलेखिएको जस्तो होइन अहिले त्यस्तो अनुभवै रहेछ. अब यस कारणले गर्दाखेरि अब नेपाली कविताहरूले विश्व साहित्यमा जानको लागि विश्व साहित्य के हुनु पर्यो भनेदेखि मुख्य कुरा चाहिँ हामीले जस्तो सत्ता समाज गर्ने कोसिस गर्नेवाला छौँ. अब म गएर पनि त्यसो फेरि लागुला या यता बस्दा पनि त्यसको लागि लागिरहन्छु भन्ने सोचिरहेको छु. विश्व बजारमा नेपाली साहित्यलाई कसरी पुर्याउने. अब विश्व बजारमा नेपाली साहित्यलाई पुर्याउनु सबभन्दा मेन कुरा के हो भन्दाखेरि तपाईँको भाषा हो. भाषालाई नेपाली भाषा त पुर्याएर त भएर त्यो त्यसलाई के गर्नु पर्यो भने ट्रान्सलेसन गर्नु पर्यो अनुवाद गर्नु पर्यो होइन. अनुवाद गरेर हामीले जानु सक्नु पर्यो. अब अङ्ग्रेजी मात्र होइन हिन्दीमा पनि हामीले गर्न सक्छौँ होइन हिन्दीमा पनि पुर्याउन सक्छौँ. त्यति पनि पुर्याउन सकेको छैन. त्यस्तै केही भएको छ केही एकदम साना सिना कामहरू भएको छ साना भिना मसिना भनौँ न कामहरू भएको छन् तर त्यसले के अब यस्तोमा यसको लागि त पहिला फन्ड चाहियो. यो फन्ड हुने जरुरी कसले गर्न सक्ने हो भन्दाखेरि नेपाल प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने हो होइन. अहिले एउटा त्यहाँ पुर्याउन सक्ने अब दुईवटा संस्था अहिले एउटा साहित्यसँग सम्बन्धित दुईवटा संस्था एउटा हामीले एउटा व्यावहारिक दृष्टिकोणले हेरौँ न यथार्थवाद दृष्टिकोणले हेर्दाखेरि दुईटा संस्था नेपालमा अहिले साहित्यको लागि जिम्मेवार मानिन्छ। त्यो दुईटा संस्था हुने एउटा नेपाल प्रजा प्रतिष्ठान र अर्को चाहिँ साझा प्रकाशन होइन त्यो धेरबहादुर रूपले। अब दुईटै संस्थामा अहिले के छ भन्ने कुरा त तपाईँलाई थाहा छ कि त्यो के छ भने अब सीता सरकार सीता सरकार भन्नु आज नेपाल सरकार भन्दा गए गुजेको अवस्थामा छ। नेपाल सरकारले त बरु केही अरू केही अहिले त विभिन्न काम हालिदिएको होला तर यता अहिलेसम्म केही गरेकै छैन। एउटा नेपाल प्रजा प्रतिष्ठान प्रति अब के गरी बसिरहेको छ अहिलेसम्म होइन थापन छैन के योजना छ त्यो पनि बाहिर आउन सकेका छैन कुनै प्राकृतिहरू पनि कोही पनि छैन त्यो एउटा समस्या सबै छ। साझा प्रकाशनमा अब एमालेको शासनकाल एमालेको मन्त्री हुँदाखेरि लगेका अध्यक्ष भिक्टर प्रधान र हाम्रो नारायण जी हुनुहुन्छ गएर होइन अब नारायण भट्टराईजी अध्यक्ष र महाप्रबन्धक अब उहाँहरूको त वास्तव केही गरौँ भन्ने त थियो भिक्टरजीसँग मेरो कुरा अब त्यस्तो नारायणजीसँग मेरो राष्ट्रिय भिक्टरजी त पुरानो मित्र हो उहाँहरूलाई पनि मैले कुरा गरेको थिएँ केही त गरोस् है अलिकति अब तपाईँहरू गर्नु एउटा सम्झना नगर भने अब त होस् उहाँहरू पनि चाहनुहुन्छ होला। अब अहिले सरकार चेन्ज गर्नु लागेको छ के भन्नु उहाँहरू त्यसै लागिरहनु भयो होला सरकार चेन्ज गर्नु हामी जान्छौँ भनेर आतिरहनु होला कि अब काम गर्नु थोरै त्यो त्यसलाई अब यस्तो छ कुरा चाहिँ होइन प्रजा प्रतिष्ठान पनि त्यही छ कुरा प्रजा प्रतिष्ठानमा त तपाईँहरूलाई थाहै छ मैले त्यो बारे कतिपल्ट बोलेको हुन्छु लेखेको हुन्छु कि जुन प्रजा प्रतिष्ठानले कहिले पनि एउटा असल सर्वकर्ता कहिले पनि सम्मान गर्न सकेको छैन प्रजा प्रतिष्ठानले। मैले त पहिला पनि भनिरहेको छु गर्दा रिमालको बेहोती भएको ठाउँ होइन जहाँ शङ्कर लामी छैन कहिले आउनु नसक्ने पाई जातहरूको कहिले उल्लेख भएन भाषु शशीहरूको कहिले केही हुन सकेन होइन अब त्यस्तै एकदमै भन्नु नै एउटा तपाईँको त्यहाँ सही मान्छे त आफ्नो गएको जस्तो लाग्दैन केही व्यक्तिहरू सुरुमा हो सुरुमा राम्रो मान्छेहरू गएको त्यस्तै पनि त्यो सबै त कविन्द्र मानसिंह जस्ता त्यो सदस्य राखेर सुरु भएको एकाडेमी हो होइन जस्तो नाम पनि थिएन होइन थाहा पनि थिएन त्यस कारणले राम्रो व्यक्तिहरूलाई राखेर त्यसमा केही काम गराउनु पनि पर्यो। अब एउटा त्यो सम्मान दिने मात्र कुरा होइन काम पनि गर्न सक्ने व्यक्ति लानु पऱ्यो नि एउटा तपाईँको अब एकदम भर्खरको केटाकेटी लगेर पनि भएन होइन अलिकति योगदान दिइसकेको व्यक्ति अब भनौँ न अब त्यस्तो व्यक्ति लगेर जसले जो एक्टिभ छ जो सक्रिय छ र जसले केही काम गर्न जसको सोच छ जसको तपाईँको भिजन छ त्यस्तो मान्छेहरू जानु पऱ्यो नि त्यहाँ अहिलेसम्म के गरेको छैन कि तपाईँको वृद्धावस्थामा यो वृद्धाश्रम भत्ता वृद्धाश्रम जस्तो बनाउने मान्छेहरू गए किनभने एकदम यङ बच्चाहरू गए अब त्यसले गर्दा के भयो भन्दाखेरि तपाईँको बच्चाहरूको सोचै भएन भिजनै भएन अब वृद्धहरूको त बिचराहरू त खाइयो यसो 10-15,000 रुपियाँ खुवाइरहेको छ भन्ने जस्तो मात्र भयो नि होइन त्यस कारण त्यही स्थिति भएको छ कि
भनेपछि नेपाली साहित्यले जुन तीव्रता लिन पर्ने थियो त्यो लिन पाएको छैन र नेपाली साहित्यमा कविता नै बढी चलेको विधा हो भन्ने कुरो ठहर पनि यहाँको भयो होइन अब अर्को प्रश्न चाहिँ नि नेपाली साहित्यमा नारीको सहभागिता अपेक्षाकृत कम पाइन्छ किन होला
यसमा अब दुईवटा कुराहरू जस्तो 2031 सालमा नारी वर्ष मनाएको थियो त्यस बेला संसार भएको तर मलाई किन्चन्द्र दाईले किन्चन्द्र सिंह दाईले चाहिँ साझामा उहाँ जिएम हुँदाखेरि के भन्नु भने ल एउटा यस्तो काम तपाईँले गरिदिनु पऱ्यो कि नारी कथाकारहरूको एउटा पहिले सोचेर त्यसमा किताब निकाल्यो भनेर अनि मैले कथामा नारी हस्ताक्षर भनेर त्यो मैले त्यसमा मेरो भूमिका हेरेर थाहा हुन्छ कि त्यो पहिला त्यतिको खोज पनि धेरै कम भएको थियो पहिला नि त्यो मैले सम्पादकीय नेताकर्मी त्यो सबै धेरै राम्रो नै लेखेको थियो र अझै पनि लक्ष्मण रेखाभित्र नारी कथाकार कथाहरू ल्याएर शीर्षक त भूमिका भने लक्ष्मणले जुन बाँधेको जुन त्यो सीतालाई बाँधिएको भाउजूलाई एउटा यो घेराभन्दा बाहिर नजाने भन्ने त्यो घेरा अहिले पनि छ र त्यही घेराभित्र नारी कथाकारका कथा भनेर मैले एउटा लक्ष्मण रेखाभित्र नारी कथाकार कथा भनेर त्यो लेखेको अब यो के भन्दाखेरि तपाईँको त्यस बेलादेखि मैले अहिलेसम्म हेर्दै आउँदाखेरि नारी लेखिकाहरू केही राम्रा नारी लेखिकाहरू नेपाली साहित्यले जन्माएको तर ती लेखिकाहरूमा के रहेछ भने धेरै लेखिकाहरू चाहिँ बिहा भएपछि रोगेको उसको लागेर कता कता होइन त्यसमा अल्प लिने कहिले लेखिकाहरू त छोडि नै हाले बिहा गरेर बच्चा भयो अब यस्तै गुसेर कि कविता लेख्यो भने देखेको छैन भन्ने पनि देख्दैन के भन्ने होइन मैले अस्ति भेटेको थियो अन्तलाई अन्तलाई भन्दाखेरि के भन्दाखेरि तपाईँले खै पहिलाको यस्तो के आउँदैन के बोकेहरू भन्नुहुन्थ्यो त्यस्तो छ अब केही त लेखिरहनु भएको छ राम्रै लेखिनु भएको छ तर अब नारी लेखिकाहरूलाई प्रोत्साहन गर्नुपर्ने वातावरण त चाहिएको छ तर नारी लेखिकाहरूमा के जस्तो नयाँ लेखिकाहरू एकदम मोबिला जस्तो होइन राम्रै लेखिकाहरू अब मोबिला छ नि जोशी ऊ पनि ऊ राम्रै छ अब नयाँ लेखेकोमा त्यस्तो अरू पनि छ अब तुरन्त नाम त म भन्न सक्दिनँ त्यस्तो धेरै सम्पर्क पनि छ धेरै बिजी र भेटघाट हुन्छ होइन अब गीता कार्कीजी हुनुहुन्छ, मोमिला जी भयो, अब अब यहाँ चन्द्रकला नेवारजी पुराणहरूमा आउनु भएको छ होइन, अब के अरे रस्तै पुरानो हाम्रो जस्तो अब एउटा अलिकति शारदा शर्माहरू जस्तो होइन, अब यो भुवन ढुङ्गानाहरू राम्रो लेख्नुहुन्थ्यो होइन, तर के भन्थ्यो भन्दाखेरि बिचमा चाहिँ उहाँहरू चाहिँ अब यो नारी भनेपछि बढी घरसँग सम्बन्धित हुँदो रहेछ, अब घरको स्थिति नमिल्नु भनेको देशकै स्थिति नमिल्नु त हो नि, अब त्यो घरकै ठुलो रूप त हो नि देश भनेको घर जस्तै, अब त्यसमा पनि यही भयो, अब त्यही भएर होला कि धेरै लेख्नु छोडे र केही नयाँ आउनेहरूलाई पनि नयाँ आउनेहरूमा पनि एउटा के प्रवृत्ति देखियो भन्दाखेरि अलिक बढी पनि भइरहेको छ, त्यो त मतलब हामीहरू त बराबर नै हो भने अब बराबर त हो तर बराबर गरेर बराबरको अधिकार पनि त रहेको काम पनि गरेर देखाउनु पर्ने, अधिकार मात्र त भएन नि होइन, पुरुष पुरुष बराबर हिँड्नु त चाहनु त स्वाभाविक कुरा हो, हामी त उत्साह प्रशान्त पनि गर्छौँ त्यो कुरालाई होइन, तर के भन्दाखेरि हिँड्नु सक्नु पऱ्यो र पहिलो कुरो त के एजुकेसन हो नि होइन, शिक्षा हो, अनि शिक्षा शिक्षा लिएपछि त्यसबाट अब के गर्नु पर्ने, तर पनि नारी लेखकले चाहिँ खालि चाहिँ एउटा लेखक त्यो लेख्नुको उद्देश्य चाहिँ खालि चाहिँ त्यसबाट चाहिँ एउटा केही राम्रो लोमै पाउँछु भन्ने मात्र होइन नि उहाँले लेख्ने त, लेख्नु लेख्ने उद्देश्य त तपाईँको एउटा केही राम्रो चिज दिन्छु भने नै त्यो समाजको लागि देशको लागि होइन सबै सोसाइटीको विकासको लागि, अब नारी एकै लागि एउटा जुन जेन्डर होइन एउटा जुन पुरुष प्रधान समाजमा नारीहरूले केही गर्न सक्नु भन्ने ठुलो कुरा छ, र त्यस कारणले यसको लागि के न के गर्यो भने जस्तो अहिले हामीले गर्यो भने एउटा पुरस्कार राखेको त्यस्तो पुरस्कारहरूले पनि राखेको छैन, जस्तो अब हाम्रो जलेश्वरीजीले पनि राख्नु भएको छ, जलेश्वरी श्रेष्ठ हुनुहुन्छ जलेश्वरजीको मिसेस उहाँले पनि राख्नु भएको छ, त्यस्तो वनिताले पनि राखेको छ क्या त्यस्तै पुरस्कारहरू, अनि पुरस्कार मात्रै राखेर त हुँदैन त्यसको उन्नति चाहिँ अब नारी लेखिकाहरूको, तर के चाहिँ गर्नु पर्यो भने बिचमा नारी लेखिकाहरूको एउटा राम्रो सङ्गोष्ठी गरेर उहाँहरूलाई अगाडि ल्याउनु पर्यो, उहाँहरूको एउटा राम्रो प्रस्थान दिनु पर्यो, त्यही हो अब त्यो पनि त्यही हो, अब सम्बन्धित संस्थाले गर्नु पर्यो, अब सम्बन्धित संस्था भनेको अब महिला आयोग त्यो गर्नु नभएको कति वर्ष भयो होला होइन, हेर्नुहोस् कति वर्ष भयो महिला आयोग त्यस्तै त्यहाँ झगडा साह्रै छ त्यस्तै,
आशा गरौँ यो नेपाल स्रष्टा समाज नारी स्रष्टाहरूलाई अगाडि ल्याउने काममा सफलता प्राप्त गरोस्
केही त गर्छौँ भने
अनि अब नेपाली साहित्यमा नारीको सहभागिता त कम त छ नै, तर जति जति सहभागी छन् नारीहरू तिनीहरूमा चाहिँ तिनीहरूको साहित्य रचनामा चाहिँ के कस्तो विशेषता पाउनु भएको छ, मूल धारमा हेर्दाखेरि उनीहरू चाहिँ के प्रति फोकस बढी भएको जस्तो लाग्छ नारीमा श्रष्टाहरू,
मैले त के देखिरहेको छु भने नारी श्रष्टाहरू चाहिँ बढी चाहिँ तपाईँको यो घरायसी कुरामा अल्झिएको लोग्ने लोग्ने सहको सम्बन्ध जस्तो भने पन्नावती सिंहका कथाहरू भने के भन्छु भने आफ्नै श्रीमानकै गन्थनमा के श्रीमानले यसो भन्नु अनि मैले यसो भन्ने उहाँले त यस्तै गर्ने भएर अब यस्तै कुराहरूमा के तपाईँको अब त्यस्तो एक दुईवटा कथाहरू पनि के छ भने मैले अनि त्यो बारे एउटा नारी पुरुष सम्बन्धको बारेमा आफ्नो दृष्टिकोण एकाङ्गी दृष्टिकोण पनि देखियो नारीहरूमा, अर्को कुरा के भने प्रेमको लागि एउटा तृष्णा र व्याकुलताहरू पनि बढी के अब त्यो प्रेमको प्रेमको प्रेम एउटा यस्तो पक्ष हो जो वास्तवमा जहिले पनि लेखिने जहिले पनि सोचिने र जहिले पनि कहिले पनि बुझे जस्तो हुने कुरा प्रेम के आदिदेखि अहिलेसम्म हो जहिले पनि त्यो लेखिने विषय हो, लेखक कविको लागि सबभन्दा सर्वप्रिय विषय पनि हो नि प्रेम प्रसङ्गहरू, तर खास गरिकन नारी लेखिकाहरूमा चाहिँ यो प्रेमको बारेमा आफ्नो एकाङ्गी धारणा त्यस्तै पुरुष र नारीको सम्बन्धबारे पनि एकाङ्गी धारणा क्या, पुरुषहरू सबै स्वार्थी लो लालचवाला अथवा कामुक होइन यस्तो हुन्छ भन्ने एउटा सोच होइन, र नारीहरू चाहिँ सबै राम्रो भन्ने एउटा सोच दुइटै कुरा चाहिँ अतिमा के अतिमा जानु चाहिँ अलिक त्यस्तो मैले देखिरहेको छु कहिले लेखिकाहरूमा के देखियो भन्दाखेरि र त्यसमा अलिकति त्यसलाई एउटा गरिमा गर्ने के नारी हुनु नै गरिमा मण्डित भएर बस्ने, अब त्यो गरिमा मण्डित पनि एउटा नारी हुने अथवा लिङ्गमा मात्रै गरिमा मण्डित हुने कुरा भएन नि तपाईँको, त्यो तपाईँले चाहेर पाएको पनि होइन नि, उसले नारी हुनु चाहेर नारी भएको होइन, लोग्ने मान्छे लोग्ने हुनु चाहेर लोग्ने मान्छे भएको होइन नि, त्यो त के भन्दाखेरि उसले स्वतः प्राप्त गरेर उसले स्वतः प्राप्त गरेको चिजमा तपाईँको जो उसले उसको केही पनि त्यसमा आफ्नो तर्फबाट केही भूमिका छैन त्यसमा के गर्नु गर्ने, उहाँ नारी भएको मैले के गर्नु गरेँ या मैले पुरुष भएको गर्दा के गर्ने, मैले के काम गर्छु त्यो पनि गर्वको विषय हुन्छ, कस्तो काम गर्छु त्यो पो समाजमा आउने अथवा मैले कस्तो काम गर्छु त्यो नै या प्रसिद्धि त्यसको भागीदार त्यो विषय हुनेछ नि जस्तो मैले काम गरेँ होइन, त्यस कारणले गर्दाखेरि त्यसैबाट त गर्व गर्ने पर्ने कुरा त खास छैन, जुन मान्छेले स्वाभाविक रूपले चाहिँ नेचुरल स्वाभाविक रूपले एउटा अर्ग्यानिक चिज हो क्या त्यो एउटा होइन, त्यस कारणले
नारी स्रष्टाहरूमा यथार्थवादीको अलिक कमी नै देखिएको छ त्यसो भए
अलिकति प्रतिभाशाली नारीहरू अलिक कम छन् तर जे छन् ती राम्रा छन् केही त एकजना त राम्रै छन्।
अब हामी कार्यक्रमको झन्डै अन्त अन्त्यमा आइसकेको छौँ। अब यहाँको चाहिँ एक दुईवटा आफ्नै कुराहरू गरौँ। तपाईँका थुप्रै कविताहरू मध्येमा एउटा कविता वाचन गर्न अनुरोध गरे भने कुन कविता वाचन गर्नुहुन्छ होला?
यो पनि बडा गाह्रो चिज हुन्छ क्या, कहिले काहीँ तपाईँको आफ्नो राम्रो लागेको चिजहरू अरूलाई राम्रो लाग्दैन, के अरे पाठकहरूलाई राम्रो लाग्दैन रहेछ, कहिले काहीँ पाठकहरूलाई एकदम राम्रो लागेको चिजहरू मलाई राम्रो लाग्दैन होइन। लेखकको के हुन्छ भने आफ्नो आफ्नो किसिमको एउटा राम्रै हुन्छ क्या, मलाई यो कविता मनपर्छ भने त्यस कारणले कुन कविता भन्छ अरूले कुन कुन राम्रो भन्छन् भने जस्तो नि त्यसलाई भन्नु मन हुँदो रहेछ। कहिले काहीँ आफूलाई यो लागेको राम्रो लाग्यो यो कविता भन्यो भने अरूलाई राम्रो लाग्दैन, अब त्यस्तो यो कुराहरू छ। जस्तो अब मलाई मलाई साथीहरूले भन्छ कि सर्पहरू गीत सुन्दैनन् राम्रो भने हो, त्यसलाई मलाई त त्यति पढ्नुमा त्यति राम्रो लागेन, अनि त्यसपछि मैले पछि भन्दा मान्छेले भने चिन्ता भन्ने कविता राम्रो भने, जस्तो एउटा त्यो हाम्रो कविजी नयाँ हुनुहुन्छ नि हाम्रो श्यामल भन्ने उसले भन्छ तपाईँको चिन्ता जस्तो कविता त्यो ऋणता जस्तो कविता भनेर भन्छन् भन्नुभयो उहाँहरूले। अनि अब विमल निवासीको त अनि यहाँ आउनुभएको थियो नर्टकोटा हुनुहुन्छ, उहाँले पनि अस्ति पनि कुरा गर्नु के गरौँ न यहाँ पनि भन्छ, मैले भने अब म त हेर्नुहोस् म पनि परदेशी तपाईँ पनि परदेशी होइन के गर्ने भन्ने कुरा भएछ, अब आजभोलि कन्ट्याक्ट गर्छु के उहाँ हुन्छ। अनि त्यस्तै युसु आडीजी अहिले न्युयोर्कमा छु भनेर मलाई भर्खर इमेल पठाएर थियो हिजो कार्यक्रम भयो एउटा उहाँको अभिवृद्धिमा, तर उहाँले के भन्नु अङ्ग्रेज कविता भएकोले फेरि आफ्नै मतलब आफ्नै सबै उहाँको डङ्का पनि नि युसु आडी शर्माजीको आफ्नै अब सेल्फ सेन्टर्ड क्या मान्छे बढी र त्यसलाई पैसाले बढी क्या, मलाई त जसले कसैले बोलायो भने यति पैसा दिनुपर्छ या मैले कविता सुनाएको त यति चाहिन्छ भन्ने हेर्छ नि कुराहरू गर्नु। अब हामीलाई त के छ हाम्रो मैले मैले आडीजीलाई भएको थियो, अब हामी त अङ्ग्रेज साहित्य लेखक होइन, नेपाली साहित्य जस्तो छ नेपाली मान्छे जस्तो छ त्यस्तै नै हो हाम्रो पनि होइन स्थिति भनेर म भन्छु। अब त्यस कारणले गर्दाखेरि यो कुराहरू सुन्दैछ, अब मैले कविता मैले अनि लेखेर नि यी कविताहरू राम्रो बनाएका छन्, अब त्यस्तै अहिले मलाई चाहिँ यो अस्ति गोविन्दराज भट्टराईजीले त्यो कविता जस्तो आजसम्म लेखेको छैन नि भन्नुभयो एउटा गोष्ठीमा, मेरो एउटा कविता थियो गरिमामा छात्रको शब्द चिन्ता भन्ने, त्यो बेलामा शब्दहरूको मात्र हामी खोजिरहे चिन्ता गराएको त्यो अब मानव अधिकार या त्यो या त्यो त्यो मर्छ कि भने त्यो जान्छ कि भने शब्दको मात्र चिन्ता छ, त्यो अनुसार भएको सक्दैन काम भन्ने छैन कि त्यो शब्द त नजाओस् भने नि, अब त्यो लोकतन्त्र भने शब्द शब्दप्रति चाहिँ हामी बढी लागिरहेको छ, त्यसबाट कामप्रति छैन। अब मैले त्यसलाई शब्द चिन्ता भन्ने कविता आजभन्दा दुई तिन वर्ष अगाडि मेरो छ्यापेर छ गरिमा, त्यो कविता राम्रो भयो गोविन्द डाक्टर गोविन्दले पनि एउटा ठाउँमै बोल्यो उसले यस्तो कविता लेखेपछि अब के लेख्ने अब त वास्तव भनेर भन्नु उहाँलाई मन पऱ्यो हो, त्यस्तै कसैलाई अब मलाई पनि एउटा के अरे विचारलाई बिर्सने विचार भन्ने कविता थियो मेरो त्यो पनि मलाई अस्ति मन पऱ्यो, त्यस्तै मलाई अहिले आज त्यो कवितामा अमेरिका एक कपी याद यसो हेरेको त्यो तपाईँको यो कविता मलाई शरीर पत्थरको सबैले कविता छ नि, अब मलाई यो रावण लाग्यो अहिले हेरौँ न यो पढौँ है म एउटा शरीर पतनको उत्सव यो भूमण्डलबाट हराएर हराएर जाने छैन मानिसको रगतको टाटो लागेको अक्षर, यो भूमण्डलबाट हराएर जाने छैन मानिसको रगतको टाटो लागेको अक्षर, सत्ताका भातहरूले बोकेर लाने छैनन् पुस्तकालय म्युजियम र संग्रहालय अथवा संविधान, सत्ताका भातहरूले बोकेर लाने छैनन् पुस्तकालय म्युजियम र संग्रहालय अथवा संविधान, पानीको दहमा ढुङ्गाको छाल चाहिँ हराएर जाने छैन, पानीको दहमा ढुङ्गाको छाल चाहिँ हराएर जाने छैन, पानीमा लेखिएको अक्षर चाहिँ क्रान्तिको अनुहार हराएर जाने छैन, पानीको दहमा ढुङ्गाको छाल चाहिँ हराएर जाने छैन, पानीमा लेखिएको अक्षर चाहिँ क्रान्तिको अनुहार, आगो हाम्रो पिठोमा छ सम्मुख हुनेछ कुनै दिन मलाई थाहा छैन, आगो हाम्रो पिठोमा छ सम्मुख हुनेछ कुनै दिन मलाई थाहा छैन म कुन देशमा के खोजिरहेछु, मलाई थाहा छैन म कुन देशमा के खोजिरहेछु, अमेरिकामा एसियन भएर खोज्नुपर्ने काम कि स्वतन्त्र उन्मुक्त सास, अमेरिकामा एसियन भएर खोज्नुपर्ने काम कि स्वतन्त्र उन्मुक्त सास कि गर्नुपर्ने दलाल परिश्रम, देश बिर्सेर खानुपर्ने आफ्नो अङ्ग कि देश बिर्सेर मनाउनु पर्ने आफ्नै शरीर पतनको उत्सव, प्रश्न आज गरौँ। धन्यवाद
सुन्दर राम्रो धन्यवाद। अब यहाँ चाहिँ नि साझा प्रकाशनको बोर्ड अफ डाइरेक्टर
हुनुभयो
होइन, यहाँको कार्यकालमा साझा प्रकाशनले गरेको उल्लेखनीय कामको कुरा गर्नु पर्दाखेरि कसरी के भन्नुहुन्छ होला?
सुरुवात मात्रै गरेको छ कि अब साझा प्रकाशले म बोलेर गाएकै हुँदाखेरि त अरूको उसमा खालि बोर्डमा बसेर त्यो छलफल गर्ने र कसरी साझालाई सक्षम बनाउने कसरी आत्मनिर्भर गराउने भन्ने कुराहरूमा लाग्यो र त्यस बेलामा अब खास गरिकन कृषि चन्द्र सिंह प्रधान डिजिएम हुनुहुन्थ्यो अनि उहाँले अब नै ल्याउनुहुन्थ्यो धेरै कुराहरू हामीहरूले गर्थ्यौँ र विमल दिवाजी म त्यस बेलामा थियौँ अनि पछि अब मैले अध्यक्ष चुनाव त खालि सुरुवात गरेँ मैले दुईवटा कुराहरू चाहिँ एउटा गरेको थिएँ एउटा कुरा त्यो एउटा निश्चित हुनु पऱ्यो कि कसैको किताब जुन तपाईँले छाप्नु भनेर लिएपछि त्यो पाण्डुलिपि जुन छ त्यो त्यसलाई राम्रो हिफाजत राखिनु पर्यो र त्यसबारे के निर्णय भएको छ त्यो त्यो प्रकाशन गर्ने एउटा जुन कमिटी छ त्यसमा तुरन्त लगेर त्यसमा निर्णय भएको कुरा लेखेर तुरन्त दिनु पऱ्यो अनि छात्र फिर्ता गरेर लिनु पऱ्यो है तुरन्तै लेखेर त्यो अल्झाइ राख्नु धोइ राख्नु भएन भन्ने एउटा त्यो कुरा दृष्टिकोण थियो मेरो र त्यो मैले भनिरहेको थिएँ त्यहाँ र यो गर्छु 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 भन्थे अब त्यो त एक्सेप्ट गर्दैन बाहिरे त्यो मान्छेहरू त त्यही नै हो अनि त्यसपछि अरू कुरा के भन्दाखेरि यो यस्तो किसिमले यो लेखकहरूको पारिश्रमिक बढाउने र लेखकहरूको जस्तो अब अब यसपछि त्यो अख्तियारहरूले पाउनुपर्ने जुन डिभिडेन्ड हुन्छ नि डिभिडेन्डको बढाउने दिनुपर्ने यो कुराहरू उठाइरहेको थिएँ र त्यस्तै कुरो मैले एउटा मूल कुरा चाहिँ के गरिरहेको थियो भने जस्तो पहिला पहिला थियो पहिला पहिला के थियो भन्दाखेरि तपाईँको साझा प्रकाशनको छापा छापिएपछि चाहिँ त्यो कोटेसन गर्नु नपर्ने के त्यो सिधै जाने त्यसो के हुन्थ्यो भने सबैले काम चालिस थियो नि त्यहाँ कोटेसन जानु परेन गर्नु पर्न त्यस्तो काम चाहिँ मन्त्रीमण्डलबाटै पास गराएर साझाको जुन चाहिँ साझाको चाहिँ प्रेसमा ल्याउने भने साझा त त्यसै सक्षम हुन्थ्यो क्या त्यो छाप्नु पाएर नेपाल सरकारको सबै कामहरू थाप्नु पायो भने त के हुन्थ्यो होला हेर्नु त अब त केही त पाइन्थ्यो जरुरै पाइन्थ्यो केही त पाउने कुरा भइसकेको थियो मैले कुरा उठाएको थिएँ ल त्यो पहिला जस्तो एउटा गर्नु पर्यो पहिला एउटा त्यस्तै थियो र नि त्यो साझा राम्रै थियो र अहिले पनि साझा त त्यस्तो रोकथाममा त छैन एक करिब करिब एक करोड भन्दा त बढी नाफामै रहेछ साझा बुझ्नुहोइन नाफामा छ साझा प्रकाशन त्यस्तो रोकथाममा छैन तर अब त्यो रोकथामको क्रम चाहिँ बढेको छ जस्तो अब जनसिंचाइ किताब दिएन भने के साझाले के चाहिँ खान्छ होइन त्यस कारणले साझा अब जनशिक्षासम्मको सम्बन्धको कुरा छ र साझाले चाहिँ के भने बाहिर चाहिँ पैसा छैन भन्ने पैसा छैन हामी त अब लेखक यस्तो किताब बेचेर लेखकको किताब कविता बेचेर के चाहिँ हुन्छ र भन्ने तर भित्र चाहिँ नाफामा आएछ क्या यो साझा प्रकाशन नि र किनभने लेखकहरूलाई त्यो बढी डिभिडेन्ड बाँड्नु पर्छ भने नभनेको के नाफा
भनेको
त्यो अख्तियारहरूलाई बढी डिभिडेन्ड बाँड्नु पर्छ भनेर नभनेको बरु यो पैसाले त हामी ठुलो भवन बनाउने यहाँ गर्ने कुरा रहेछ उनीहरूको मैले त्यो कुरा अब त्यो अब त्यो थाहा हो होइन अनि मैले चाहिँ मैले सोचिरहेको थिएँ यिनीहरूले चाहिँ कसरी चाहिँ मैले अब गर्छु यो कुरा चाहिँ भन्दा अब यो चुनाव भयो चुनावमा यो कुरा ल्याउँछु र अनि तल मैले अख्तियारहरूबाट यो कुरा उठाइदिन्छु भन्ने कुरा चाहिँ मलाई अब गर्नै पाएन अब त्यस्तै छोडिदिनुहोस्
ल अब हामी कार्यक्रमको अन्त्यमा आइपुग्यौँ अन्त्यमा चाहिँ नि खसखस डट कमका श्रोताहरूलाई यहाँको आफ्नो केही सन्देश
ल दाजु त्यस्तो थियो उहाँले मलाई सम्झेर यो सब यो आयोजना गर्नुभयो यसको लागि खसखस डट कम नै खास गरी यसको साधुवादको पात्र छ र यसको लागि म अत्यन्त आफूलाई यहाँ आएर पनि आफूलाई मनमा लागेको खसखस बोल्नु पाइयो र यो जहिले पनि पाइयोस् हाम्रो त जहिले पनि ठिकै त्यही हो कि आफ्नो लागेको मनमा लागेको कुराहरू चाहिँ पुरा उपयोग गर्न पाऊ होइन आफ्नो के लेखकको स्वतन्त्रताको उपयोग गर्न पाऊ भन्ने भनाइ नै मेरो सुरुदेखि नै लेखेँ लेखिने त्यही भनाइ नै म लागिरहेकोले र त्यो भनाइलाई तपाईँहरूले जुन एउटा मेटलाइज गर्नुभयो होइन यसलाई चाहिँ उसो ल्याउनुभयो कार्यान्वयन गराउनुभयो त्यसको लागि म खसखसको तर खसखसका तपाईँ दासु श्रेष्ठी साथी यसका अरू व्यक्तिहरूलाई धन्यवाद दिन्छु र यस यो पढ्ने मान्छेहरूलाई खसखस हेर्न चाहने हेर्ने व्यक्तिहरूले अझ राम्रा सामग्रीहरू पाऊ भन्ने म तपाईँलाई अनुरोध गर्छु र साथसाथै नेपाली साहित्यमा रुचि राखेर विदेशमा बसेर या स्वदेशमा बसेर खसखस हेर्न चाहने सम्पूर्ण व्यक्तिहरूमा मेरो हार्दिक नमस्कार छ फेरि फेरि भेट्छु म भेटिँदै जान्छु भेट्नु चाहेर भेटिन्छ होइन मेरो फोन